नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। युवा श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीका क्षेत्रमा रहेका व्यतिथि अन्त्य गर्न र श्रमिकहरूलाई सहज सेवा उपलब्ध गराउन दुईवटा महत्वपूर्ण सुधारका पहलको घोषणा हिजो गरेको छ। विशेष गरी अपरेशनल इलिगल एजेन्ट क्लीन अप र स्थानीय तहबाटै श्रम स्वीकृतिको सहजीकरण गर्ने कार्य, देशभरका 753 स्थानीय तहका रोजगार संयोजक र आप्रवासन स्रोत केन्द्रका काउन्सिलरहरूसँग भर्चुअल अन्तर्क्रिया हिजो सम्पन्न भएको छ। सँगै पछिल्लो समय वैदेशिक रोजगारीका क्रममा देखिएका विभिन्न विकृतिहरूको अन्त्य, विशेष गरी एजेन्ट मार्फत रोजगारमा जान चाहने युवा युवतीहरू ठगिएको समस्यालाई सम्बोधन गर्न श्रम मन्त्रालयले वेबसाइटसँगै मोबाइल एप पनि सार्वजनिक गरेको छ र विभिन्न प्रयासहरू गरिरहेको छ, जसबाट चाहिँ नेपाली नागरिकहरू वैदेशिक रोजगारीमा जाने क्रममा नठगिउन् भन्ने सन्दर्भमा मन्त्रालयले आफ्ना संयन्त्रहरूलाई चाहिँ परिचालन गरेको छ। चुस्त दुरूस्त सेवा प्रवाह गर्दै सम्बन्धित व्यक्तिहरू चाहिँ नठगिउन् भन्ने उद्देश्यले सोही अनुसारको संयन्त्र विकास गरिरहेको जनाएको छ। आज हामी विशेष गरी वैदेशिक रोजगारीको सन्दर्भमा अहिले भइरहेका प्रयासहरू, सुधारका प्रयासहरू, गन्तव्य स्थानमा गन्तव्य रोजगार मुलुकहरूमा रहेका नेपाली कामदारहरूलाई कसरी सुरक्षित रूपमा त्यहाँ उनीहरूलाई काम गर्ने वातावरण मिलाउने लगायतका सन्दर्भमा आज हामी कुराकानी गर्छौं। हामीसँग हुनुहुन्छ युवा श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता एवं सहसचिव पीताम्बर घिमरे। घिमरेज्यू,
हजुर,
स्वागत छ यहाँलाई।
धन्यवाद हजुर।
अब सबैभन्दा पहिले त मन्त्रालयले पछिल्लो समय गरेको सुधारका प्रयासबाटै यो कुराकानीको शुरूआत गरौं। हिजो मात्र यहाँहरूले अनलाइन वेबसाइट र मोबाइल एप सार्वजनिक गर्नुभएको छ। अब यो अनलाइन वेबसाइटमा विदेशमा काम गर्न चाहने, जान चाहनेहरूले कसरी यहाँहरूले दिइरहनु भएको सेवा चाहिँ त्यसबाट लिन सक्छन्?
तपाईँले भने जस्तै हिजो चाहिँ हामी खास गरेर चाहिँ हाम्रो चाहिँ स्थानीय स्तरमा रहेका रोजगार संयोजकहरूसँग माननीय महाजीको भर्चुअल चाहिँ मिटिङ थियो। त्यो भर्चुअल अन्तर्क्रिया कार्यक्रममा को सन्दर्भमा चाहिँ दुईवटा, खास गरेर चाहिँ एउटा त तपाईँको यो वैदेशिक रोजगारको क्षेत्रमा अब यो चाहिँ हाम्रो कानुनमा त एजेन्टहरू राख्ने प्रावधान पनि छैन, कानुनले अब एजेन्टहरू त्यस्तो पनि चिन्दैन होइन, र त अब धेरै हामीले रिपोर्टिङ के पायौँ भने अब यो अघोषित कानुनले नचिनेका यस्ता चाहिँ एजेन्टहरू मार्फत चाहिँ अलिकिन चाहिँ वैदेशिक रोजगारमा जाने हाम्रो दाजुभाइ दिदीबहिनीहरूबाट अलि चाहिँ त्यस्तो किसिमको चाहिँ अलि अवांछित खालको चाहिँ अथवा तपाईँको कानुनले तोकेभन्दा बढीहरूको शुल्कहरू लिएर त्यसबाट अलिकति ठगिएको महसुस भएको भन्ने चौथपि त्यो अनुभव भइसकेपछि एउटा चाहिँ त्यसलाई निषेध गर्नको लागि चाहिँ हामीले चाहिँ सबै स्थानीय स्तरमा बाट चाहिँ रोजगार संयोजकहरूलाई पनि अब उहाँहरूलाई जानकारी सहित अहिले त्यस्तो किसिमको एप्स चाहिँ त्यस्तो अनधिकृत एजेन्टहरूबाट काहीँ कसैले दुःख दिएको अवस्था छ होइन, त्यो चाहिँ वैदेशिक रोजगारको सन्दर्भमा भने त्यस्तो किसिमकोमा हामीले यसरी एप्स र अनलाइन उजुरीको प्रबन्ध गरेका छौँ। त्यो अनुसार चाहिँ तपाईँहरूले पनि प्रचार प्रसार गर्ने र त्यस्तो व्यक्तिहरूलाई चाहिँ त्यस अनलाइन प्रणाली मार्फत त्यस्ता एजेन्टहरू र त्यो उनीहरूले चाहिँ आफूलाई दिएको दुःख र अथवा चाहिँ गरेको गतिविधिको बारेमा गोप्य रूपमा चाहिँ अनलाइन मार्फत पठाउनुभयो, नाम राखेर अथवा बेनामी पठाउनु भयो भने पनि हामीले त्यसलाई कलेक्सन गर्ने, त्यस्ता सूचनाहरूको विश्लेषण गरेर चाहिँ गैर कानुनी गतिविधि गर्नेहरूलाई कारवाही गर्ने हिसाबले एउटा त्यो हो भने, अर्को चाहिँ वैदेशिक रोजगारमा जाने श्रमिकहरूलाई श्रम स्वीकृति दिनको लागि, श्रम स्वीकृतिको अन्तिम स्वीकृति वैदेशिक रोजगार विभागले गर्छ होइन, त्योभन्दा पहिला उहाँहरूलाई चाहिँ रोजगार संयोजकले नै त्यसरी जाने वैदेशिक रोजगारमा जाने व्यक्तिहरूको तर्फबाट युजर आइडी बनाउने, उहाँहरूलाई चाहिँ श्रम स्वीकृतिको सबै प्रक्रियामा चाहिँ अनलाइन फारम भरिदिनेदेखि लिएर सम्पूर्ण किसिमको सहजीकरण गर्ने गरी पनि उहाँहरूलाई चाहिँ वैदेशिक रोजगार विभागले हिजो चाहिँ करिब 390 पालिकाका रोजगार संयोजकहरूलाई चाहिँ त्यो युजर आइडीको दिएको छ। उहाँहरूले वैदेशिक आफ्नो पालिका र आफ्नो पालिकाभित्रका चाहिँ वैदेशिक रोजगारमा जानेहरूलाई श्रम स्वीकृतिलाई त्यो फारम भर्ने लगायतका चाहिँ सहजीकरणको काम गर्न सक्नुहुन्छ। र यो चाहिँ हामीले 753 पालिकामा युजर आइडी दिने र रोजगार संयोजकले युजर क्रिएट गरेर आफ्नो पालिकाभित्रका सबैलाई चाहिँ श्रम स्वीकृतिको लागि सहजीकरण गर्ने व्यवस्था मिलाउने हो। हामीले हिजो घोषणा गर्दासम्म 390 चाहिँ पालिकाहरूसँगलाई युजर आइडी दियो, अरूको चाहिँ पत्र प्राप्त हुने त्यो युजर आइडी जोड्ने काम चाहिँ भइरहेको हुनाले यो क्रमशः चाहिँ 753 जान्छ। यसको तपाईँलाई छोटकरीमा म के भन्छु भने जस्तै अनधिकृत एजेन्टको तर्फबाट वैदेशिक रोजगारमा जानेहरूलाई हुने शोषणहरू र त्यस्तो किसिमको चाहिँ आर्थिक बढी आर्थिक चाहिँ शुल्कहरू उठाउने यस्तो किसिमको र अन्य प्रबलन देखाउने यस्तो गतिविधिहरू विरुद्ध चाहिँ मन्त्रालयले त्यो अनलाइन प्रणालीको इन्ट्रोड्युस गरेर त्यस मार्फत उजुरीहरू कलेक्सन गर्ने र त्यसको आधारमा काहीँ कसैले गलत गतिविधि गराइरहेछ भने कारवाहीको बल्लाहरूलाई एउटा चाहिँ विद्युत प्रणाली मार्फत हामी चाहिँ सूचना उजुरी को चाहिँ प्रबन्ध गरे हुने। अर्को चाहिँ पालिका स्तरबाटै श्रम स्वीकृतिको लागि हाम्रो चाहिँ नागरिकलाई सहजीकरण होस् र उहाँहरूलाई चाहिँ सपोर्ट पुगोस् भन्ने हिसाबले हाम्रा रोजगार संयोजकहरू मार्फत चाहिँ उहाँहरूलाई अलिक सहजीकरण र सपोर्ट गर्न खोजेको र यता दुईटा चाहिँ एउटा विद्युतीय एप्स मार्फत एउटा अनलाइन अर्को एप्स प्रणाली मार्फत चाहिँ सहयोग पुर्याउन खोजेको यसले चाहिँ धेरै अब यो दुईवटा सानसाना अब जस्तो देखिए पनि अब हिजो माननीय मन्त्रीज्यूले नै सबै भर्चुअल माध्यमबाटै रोजगार संयोजकहरू हामी सबै बसेर त्यो चाहिँ एनाउन्स गर्नुभयो होइन र त्यो कार्यान्वयनमा गइसकेको छ। त्यसबाट चाहिँ यो सुशासन कायम गर्नलाई यो क्षेत्रमा र उहाँहरूलाई सर्भिस डेलिभरीमा श्रम वैदेशिक रोजगारको श्रम स्वीकृति सहजीकरण गर्ने यो सेवा डेलिभरीमा चाहिँ एकदमै ठुलो सुधार हुन्छ र सपोर्ट पुग्छ भन्ने हामीले अपेक्षा गरेका छौँ।
भनेपछि अब वैदेशिक रोजगारीका क्रममा कोही व्यक्तिहरू चाहिँ ठगिएको अवस्था आफूलाई ठगिएको जस्तो लाग्यो भने चाहिँ उनीहरूले सहजै रूपमा चाहिँ त्यो उजुरी चाहिँ दर्ता गराउन सक्छन् जसका कारण चाहिँ नियम
उजुरी दर्ता गराउन सक्छन्। त्यो उजुरी दर्ता गरिसकेपछि हामीले चाहिँ त्यो प्रणाली मार्फत चाहिँ त्यो उजुरीको विश्लेषण भनौँ एक प्रकारको अनुसन्धान गरेर त्यसको चाहिँ त्यसलाई आवश्यक कार्यवाही अगाडि बढाउँछौँ। त्यसले यो कानुनमा व्यवस्था नभएको होइन र चाहिँ यस्ता चाहिँ अनधिकृत चाहिँ एजेन्टहरूबाट हुने किसिमको ठगी
अब विगतदेखि नै हेर्ने हो भने मन्त्रालयमा एजेन्टबाट चाहिँ ठगिएका उजुरीहरू परेको देखिन्छ होइन। अब यो जति पनि यहाँले अघि उल्लेख गर्नुभयो यी संयन्त्रहरूको विकासले चाहिँ अब व्यक्तिहरू चाहिँ एजेन्टबाट ठगिने अवस्थाको चाहिँ अब अन्त्य हुँदैछ होइन अब अन्त्य हुन्छ
होइन हामीले त्यो प्रयत्न सुरु गरिरहेका छौँ त्यो अपेक्षा त्यो सहित होइन किनभने जस्तै हामी दुई तिनवटा कुराबाट चाहिँ यो क्षेत्रमा सुधार र यसलाई व्यवस्थित र मर्यादित गर्न लागिरहेको छ। एउटा चाहिँ अहिले भएकै तपाईँको प्रशासनिक संयन्त्र हाम्रा चाहिँ कानुन कार्यविधि र प्रशासनिक चाहिँ नियन्त्रण र प्रशासनिक सक्रियताबाट चाहिँ यस्ता चाहिँ गलत गतिविधिहरूलाई रोक्ने अर्को अब काहीँ काहीँ कानुनी रूपमा नीतिगत रूपमा विधि प्रक्रियामा सुधार गर्नुपर्ने रहेछ भने त्यसलाई चाहिँ सुधार गरेर यी चाहिँ दुईवटा उपायहरूबाट यसमा चाहिँ अलिकन एउटा गुड गभर्नेन्सको अनुभूति हुने गरी यसलाई पारदर्शी बनाउने बनाई गुड गभर्नेन्सको अनुभूति हुने गरी सेवा प्रवाह गर्ने र गलत गतिविधिलाई रोक्ने गरेर त्यस्ता दुईवटा एप्रोच गर्न अगाडि बढेका छौँ। अब हामीले यो मात्रै होइन यसलाई सहित विभिन्न प्रशासनिक सक्रियता प्रशासनिक सुधार र प्रशासनिक नियन्त्रणबाट चाहिँ यतातिर यो गतिविधिहरूलाई नियन्त्रण गर्ने गरेका छौँ भने अर्को चाहिँ अघि मैले भने जस्तै हाम्रो प्रशासनिक सक्रियता सुधार र चाहिँ यो व्यवस्थापनैबाट चाहिँ सेवा प्रवाह र सर्भिस डेलिभरीमा पनि सुधार गर्ने सँगसँगै र गलत गतिविधिहरूलाई पनि नियन्त्रण गर्ने त्यो ढङ्गले गएका छौँ भने अर्कोतिर चाहिँ तपाईँको कानुनी सुधार मार्फत पनि यो क्षेत्रलाई अझ थप पारदर्शी र व्यवस्थित बनाउने ढङ्गले अगाडि बढेका छौँ। तपाईँको वैदेशिक रोजगार ऐन लगायतका श्रम सङ्घर्ष सम्बन्धित कानुनहरूको पुनरावलोकन गर्ने, परिमार्जन गर्ने, संशोधन गर्ने कामहरू चाहिँ अगाडि बढिरहेका छन् भने यता प्रशासनिक हिसाबले पनि सुधारको कामहरू अगाडि बढाएका छन्। त्यसैको एउटा श्रृङ्खलाको रूपमा हिजो माननीय मन्त्रीबाट यी दुईवटा एनाउन्समेन्ट सहित चाहिँ तपाईँको वैदेशिक रोजगार के अरे यो रोजगार संयोजकहरू मार्फतको भर्चुअल कार्यक्रममा यी दुईवटा कार्यक्रम एनाउन्स गरेर चाहिँ अगाडि बढेको हो।
तर अब अहिले पनि नेपालीहरू वैदेशिक रोजगारीमा जाने सन्दर्भमा एक किसिमको बाध्यता पनि छ। स्वदेशमा रोजगारीको सिर्जना नहुँदा धेरै नेपालीहरू विदेशका विभिन्न गन्तव्यहरूमा रोजगारीका लागि जानु परेको छ, तर उनीहरू जाँदै गर्दा न्यून पारिश्रमिकका लागि पनि धेरै खर्च गरेर जानुपर्ने अवस्था छ। हामीले पनि बुझेका छौँ, उनीहरूको गुनासो पनि त्यो हुन्छ होइन। अब यो बाध्यताको बीचमा चाहिँ यो जुन खालको यो छ नि, यो ठगी जस्तो, यो कहिले अन्त्य होला? अब यहाँले उल्लेख गर्नुभयो ऐन कानुनहरू
यसमा चाहिँ तपाईँको विगतको तुलनाहरूमा चाहिँ भन्दा अहिले चाहिँ सुधारहरू भएको देखेको छौँ। जस्तै अब हामीले बाहिर पठाउँदाखेरि पनि एउटा त बाहिर हाम्रो डेस्टिनेसन कन्ट्रिजहरूसँग पनि छलफल गर्ने र संवाद गरेर हामीले यताबाट नेपालीहरू त्यहाँ चाहिँ तपाईँहरूकोमा काम गर्न जाँदाखेरि यो चाहिँ सबै शुल्कहरू लाग्ने खर्चहरू रोजगार दाताबाटै बिहोर्नुपर्छ भनेर खालको कुराहरू गरिरहेका हुन्छौँ है। चाहे त्यो चाहिँ श्रम सम्झौता गर्दा होस्, चाहे द्विपक्षीय चाहिँ हाम्रो भेटघाट र छलफलमा होस्, त्यस्ता किसिमका कुराहरू गरिरहेका हुन्छौँ र त्यतापट्टि त्यो प्रणाली पनि विकास भइरहेको छ। त्यता त्यो माध्यमबाट पनि मान्छेहरू गइरहेका छन् होइन। हाम्रो त्यहाँ डेस्टिनेसन भनेको अन्तिम भनेको त्यही नै हो। कुनै पनि श्रमिक बाहिर जाँदाखेरि उहाँहरूलाई कुनै पनि भार, आर्थिक भार नपरोस् भन्ने हिसाबले नै सबै हाम्रो यो गतिविधिहरू र त्यसरी चाहिँ गइरहेका छौँ। तर यसलाई चाहिँ समय लाग्छ नि त, केही समय लाग्छ होइन। कतिपय देशहरूमा केही लागु भएको चाहिँ यो अलिक थोरै प्रतिशतमा छ। अब हाम्रो चाहिँ यो मुख्य उद्देश्य भनेको त उहाँहरूलाई कुनै आर्थिक भार नपरिकै नै बाहिर पठाउने। तर अब त्यो चाहिँ डेस्टिनेसनसम्म नपुग्दाखेरि त्यो चाहिँ अहिले पनि पैसातिर जानुहुन्छ, सकभर चाहिँ उहाँहरूलाई तिर्नु परे पनि रिजनेबल पैसा, राज्यले तोकेको पैसा तिर्न परोस्, धेरै आर्थिक भार नपरोस् र अतिरिक्त शोषणबाट उहाँहरूलाई बचाउन सकियोस् भन्ने नै हो। अब यसमा चाहिँ बिस्तारै चाहिँ तपाईँको सुधार भइरहेको अवस्था छ विगतका दिनहरूमा भन्दा। तर अब यसलाई हामीले चाहिँ टोटली कन्ट्रोल गर्नको लागि उयो हाम्रा कानुनहरू, अब डेस्टिनेसन कन्ट्रिजहरूसँग संवादहरू, अवेरनेसहरू होइन, त्यसपछि चाहिँ कारवाहीको प्रक्रियाहरू गलत गरेरलाई यी सँगसँगै बढाउनु पर्ने हुन्छ, त्यतापट्टि मन्त्रालय लागिरहेको छ।
सँगै अब अध्यक्ष कामदारहरू चाहिँ विभिन्न देशमा गएको हामीले पाएका छौँ। कामदारहरूलाई भनौँ न दक्ष बनाएर वैदेशिक रोजगारीमा जाँदा उनीहरूको पारिश्रमिक पनि धेरै आउने र काम पनि सुरक्षित हुने सन्दर्भ छँदैछ। अब यो उनीहरूलाई दक्ष बनाउने सन्दर्भमा, दक्ष बनाएर चाहिँ वैदेशिक रोजगारीमा पठाउने सन्दर्भमा मन्त्रालयको कुनै योजना अथवा कुनै निकायले काम गरिरहेको छ कि छ?
होइन, किनभने योजनै छ, मन्त्रालयको ध्येय पनि त्यही नै हो होइन। तपाईँको चाहिँ अब हामीले सब राम्रो स्किल मान्छे पठाउने, सम्बन्धित देशको मार्क बजारको मार्कसँग तालमेल गर्ने गरी तालिम प्रदान गरेर मात्रै पठाउने, हायर स्यालेरी अलि बेटर स्यालेरी होइन, अलि अलि चाहिँ तपाईँको माथिल्लो लेभलको पदहरूमा त्यस्तो गर्नु भन्ने हो। त्यो चाहिँ हाम्रो चाहिँ यन्यभित्ती राष्ट्रिय व्यावसायिक तालिम व्यावसायिक प्रशिक्षण प्रतिष्ठानबाट पनि भइरहेको छ। सिटी भिडियो त्यस्तो तालिम निजी क्षेत्र पनि तालिम लिएर गइरहनु भएको छ होइन। अब त्यो चाहिँ त्यो प्रतिशतलाई र त्यो चाहिँ उसलाई चाहिँ अझ हामीले अझै बढाउनु पर्ने छ। कतिपय कुराहरू सम्बन्धित देशको बाट कस्तो किसिमको माग आउँछ त्यसमा पनि भर पर्ने हुन्छ। अब उहाँहरू पनि तालिम प्राप्त जनशक्ति खोजिरहेको अवस्था र हाम्रा पनि इन्स्टिट्युसनहरूबाट चाहिँ तालिम लिएरै जहाँ जानुपर्ने सरकारको नीति, तालिम संस्थाहरूको सक्रियता, यी सबैले चाहिँ तालिम प्राप्त सिपुक जनशक्ति पठाउने ऊ चाहिँ अलिकति बढेको छ प्रतिशत। तर चाहिँ अहिले पनि हाम्रो एलिमेन्ट्री कामहरूमा, सामान्य कामहरूमा बिना तालिमको मान्छेहरू जाने नै धेरै छ होइन, प्रतिशत त्यसले ओभट्या छ। यसलाई बिस्तारै चाहिँ तपाईँहरूको तपाईँ भने जस्तै सिपिएको जनशक्ति पठाउने, राम्रो आम्दानी, सजिलो काम होइन, अलि उच्च स्तरको काम यसमा पठाउनु पर्ने तत्त्व हाम्रो कार्यक्रमहरू प्लानहरू पनि त्यस्तो चाहिँ छन्। त अब धेरै यसलाई अझै धेरै बढाउनु पर्ने हुन्छ। अहिले धेरै प्रश्न चाहिँ अब अध्यक्ष र अध्यक्ष श्रमिकहरू गएकी अवस्था छ, यसको प्रतिशत कर्मश बढ्दै छ, तर अब हामीले अझ धेरै मेहनत गर्नुपर्छ।
अर्कोतर्फ सरकारले आगामी 10 वर्षलाई राष्ट्रिय रोजगारी प्रवर्धन दशकका रूपमा मनाउने योजना पनि बनाएको छ। विगतमा हेर्ने हो भने यस्ता रोजगारमूलक सरकारका कार्यक्रमहरू चाहिँ त्यति प्रभावकारी ढंगबाट अघि नबढेको, जसका कारण चाहिँ अलिकति विवादास्पद भएको पनि हामीले पाएका छौं देखेका छौं। अब जसरी सरकारले 10 वर्षलाई रोजगारी प्रवर्धन दशकका रूपमा मनाउने योजना बनाएको छ, अब मुख्य यसको भूमिकामा श्रम तथा रोजगार मन्त्रालय नै अब केन्द्रित हुने होला। अब यो सन्दर्भमा छ नि विगतको सिक्दै अब यो नयाँ कार्यक्रम चाहिँ सरकारले शुरू गर्न खोजिरहेको सन्दर्भमा कति प्रभावकारी हुन सक्छ? फेरि विगतकै नियति दोहोरिने हो कि?
होइन, त्यस्तो चाहिँ हामी त्यस्तो शङ्का नगरौँ, किनभने तपाईँको रोजगार जब क्रिएसन र इम्प्लोइमेन्ट क्रिएसन भनेको अब हाम्रो यो चाहिँ भनौँ न उद्देश्य हाम्रा सबै क्रियाकलापहरू अब सबै मिनिस्ट्रिजहरू सबै सरकारको प्रयास नै रोजगारी सिर्जना नै हो होइन। तर अब रोजगारी सिर्जनालाई गर्नलाई केही समय लाग्छ, त्यसको लागि आवश्यक तयारी पूर्वाधारहरू सबै लाइन मिनिस्ट्रीहरू समन्वय होइन यी र यी सबै कुराहरू चाहिँ हुन्छन्। अब हाम्रो रोजगारीमा हामीले जति सिर्जना भइरहेको छ त्यो थोरै छ, त्यसले चाहिँ मुलुकको चाहिँ आन्तरिक जनशक्तिको जुन माग के अरे ऊ छ रोजगार बजारमा परेको छ त्यो सबैलाई समन्वय गर्न सकेको। अब सबैको कोअर्डिनेटेड इफोर्ट्स मार्फत नै तपाईँको रोजगारी सिर्जना गर्ने हो होइन। अब यसले चाहिँ यसलाईको लागि लगानी पनि चाहिन्छ, त्यसपछि चाहिँ कोअर्डिनेटेड सबै प्रयास पनि चाहिन्छ। अब खास गरेर लगानी सिर्जना भनेको निजी क्षेत्र हो, हामीले नीतिगत र कानुनी र त्यस्ता उसबाट सहजीकरण गरेर निजी क्षेत्र मार्फतै रोजगारी सिर्जना गर्ने हो होइन। त्यसको लागि चाहिँ कम्तीमा पनि तपाईँको हाम्रो यो चाहिँ इम्प्लोइमेन्ट डिकेट जुन प्रमोसन डिकेट छ यसभित्र तपाईँको सबै नीति कानुनहरू चाहिँ अब प्राइभेट सेक्टरले रोजगारी सिर्जना गर्ने गरी त्यसको अनुकूल गर्ने फेसिलिटेसन गर्ने र कहाँ कहाँ रोजगारी सिर्जना हुन्छन् त्यसको विश्लेषण गरेर सबैले कोअर्डिनेटेड ढङ्गले चाहिँ गर्ने हो। त्यसको लागि नीतिगत कानुनी पूर्वाधारहरू तयार गर्ने, लगानीका कुराहरू गर्ने, त्यस्तो कन्ड्युसिभ इन्भाइरोमेन्ट गर्ने, विभिन्न टार्गेटेड प्रोग्रामहरू सञ्चालन गर्ने होइन, यी सबै चाहिँ तपाईँको रोजगार दशकभित्रका अन्य हामीले त्यसभित्रका गतिविधिहरू क्रियाकलापहरू चाहिँ ऊ गरेर चाहिँ अगाडि बढाउने गरी चाहिँ त्यो रोजगार दशकमा चाहिँ त्यसरी लक्षित कार्यक्रम सञ्चालनका कुराहरू छन्। यसबाट चाहिँ पक्कै पनि तपाईँको हामीले चाहिँ रोजगारी सिर्जनामा कन्ट्रिब्युसन र रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने लाग्छ मलाई।
हुन्छ त, आजका लागि हामीसँग समय यति नै रह्यो, यो समयमा कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद। हामी कुराकानी गर्दै थियौं युवा श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता एवं सहसचिव पीताम्बर घिम्रेसँग, विशेष गरी वैदेशिक रोजगारलाई वैदेशिक रोजगारीलाई मर्यादित व्यवस्थित र यसमा कोही पनि नठगिउन् भन्ने उद्देश्यले विशेष गरी युवा श्रम तथा रोजगार मन्त्रालयले विभिन्न प्रयासहरू अगाडि बढ़ाइरहेको छ र हिजो मात्र अनलाइन वेबसाइट र मोबाइलले यो सार्वजनिक गरेको छ र यसमा चाहिँ ठगिएका व्यक्तिहरूले तत्कालै उजुरी दिन सक्ने र यसमा चाहिँ सरकारका निकायहरूले तत्काल एक्सन लिन सक्ने गरी यो व्यवस्था गरिएको छ। सँगै सरकारले आगामी 10 वर्षलाई राष्ट्रिय रोजगारी प्रवर्धन दशकका रूपमा मनाउने योजना पनि बनाएको छ। यो सन्दर्भमा केन्द्रित र आज हामीले कुराकानी गर्यौं। यो सँगै आजको अन्तर संवाद यति नै। प्राविधिक साथी शंकर भण्डारीलाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।